الحمد لله رب العالمين، الصلاة والسلام على خاتم النبيين، أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج بدھ کا دن ہے، اور بدھ کے دن ہمارے ہاں حضرت مجدد الف ثانی رحمۃ اللہ علیہ کی مکتوبات شریف کا درس ہوتا ہے، اور آج الحمدللہ بہت خوشی کا موقع ہے کہ تیسرا دفتر شروع ہو رہا ہے. الحمدللہ دو دفتر مکمل ہو گئے، اللہ کا شکر ہے. اللہ تعالیٰ اس کو بھی بہت آسانی کے ساتھ، قبولیت کے ساتھ تکمیل تک پہنچائیں. بہت بڑی نعمت ہے الحمدللہ. مکتوب نمبر ایک، یہ اس سے ہم شروع کر رہے ہیں. سیادت و ارشاد پناہ امیر محمد نعمان رحمۃ اللہ علیہ کی طرف صادر فرمایا، ان کے اس سوال کے جواب میں جو حق جل شانہ کے ذات و صفات اور افعال کی اقربیت کے بارے میں کیا تھا. بسم اللہ الرحمن الرحیم، الحمدللہ وسلام علی عباده الذین اصطفا. گرامی نامہ موصول ہوا، آپ نے بہت تکلیف اٹھائی، حضرت سبحانہ تعالیٰ آپ کی کوشش کو مشکور فرمائے. چونکہ آپ نے کئی مرتبہ حق جل شانہ کی ذات واجبی اور افعال و صفات کی اقربیت کے بارے میں دریافت کیا، اور اس بیان کے بڑے مشتاق کے لحاظ ضرورت کے مطابق اظہار کیا جاتا ہے. جاننا چاہیے کہ ہر شے اپنی اصل کے ساتھ ایک شے ہے، یعنی ہر چیز کی اپنی ایک اصل ہوتی ہے جس سے وہ یعنی وجود میں آتا ہے. اس شے کی ماہیت کے ثبوت کے لیے کسی بنانے والے کی بناوٹ درکار نہیں، بلکہ شے کا ثبوت خود اس کے نفس کے لیے ضروری ہے. یعنی جو چیز، کسی بھی چیز کا جو نفس ہے، ہاں وہ جو ہے نا، مطلب یہ ہے کہ وہ اس کا جو ثبوت ہے وہ اس کے لیے کافی ہے، کیونکہ ثبوت ہی سے بات شروع ہوتی ہے، ثبوت ہی سے سٹارٹ ہوتا ہے. تو اس وجہ سے اس کے بنانے کے لیے کسی کی اور چیز کے بنانے والے کے بنانے کی ضرورت نہیں ہے. اس وجہ سے فلسفی کہتے ہیں کہ نفس ماہیات میں، یعنی ماہیتوں کی جو نفس ہے، نفس ماہیات میں جعل یعنی بناوٹ یہ ثابت نہیں ہے، اور ماہیات مجعول نہیں ہے. جعل جاہل یعنی بنانے والے کی بناوٹ وجود کی ماہیات کی صفت پیدا کرنے کے لیے درکار ہے. یعنی جو جعل جاہل ہے، مطلب اصل میں جاہل نہیں ہے، جعل جعلا مطلب اس کے لیے آتا ہے، جعلا جعل جعل یعنی بنانا، بنانے والے کا، یعنی جو مطلب بنانے والے کی جو بناوٹ ہے وجود کی ماہیات کی صفت پیدا کرنے کے لیے، مطلب گویا کہ ماہیت جو بھی ہے اس کے کسی صفت کے وجود میں آنے کے لیے جعل کی ضرورت ہے. ہاں جی، مطلب کیونکہ ثبوت تو پہلے سے موجود ہے، بس اس میں سے جو چیز پیدا ہوگی اس کے لیے جعل کی ضرورت ہے. ہاں جی، جعل جعل بنانے والے کی بناوٹ وجود کی ماہیات کے لیے صفت پیدا کرنے کے لیے درکار ہے. مثلا رنگریز کا فعل کپڑے کے رنگنے کے وصف میں ہے، ہاں جی، نہ کہ کپڑے کو کپڑا بنائے. یعنی کپڑا پہلے سے کپڑا بنا ہوا ہے، بس اس کو صرف اس کی ایک صفت کا اجرا ہے، اور وہ صفت کا اجرا کیا ہے؟ جیسے کوئی رنگ اس کو رنگنا چاہے تو وہ اس کی صفت بن جائے. جیسے کپڑا سیاہ ہے، یہ کپڑا سرخ ہے، تو کپڑا تو پہلے سے کپڑا ہے، ہاں جی، لیکن اس کا جو رنگ ہے وہ اس کی ایک صفت ہے. تو اس صفت کو پیدا کرنے کے لیے وہ جو ہے نا، مطلب یعنی کہ جعل کا کی ضرورت ہے. یہ سمجھانے کے لیے کیا جاتا ہے، ورنہ اس پہ کئی سوال اٹھائے جا سکتے ہیں، کیونکہ کپڑا تو بنایا جاتا ہے، لیکن بہرحال یہاں تو صرف ایک چیز کو سمجھانا چاہتے ہیں کہ اصل ایک چیز موجود ہے، اب اس سے ایک اور چیز جو وجود میں آتا ہے اس کے لیے جعل کی ضرورت ہے. صرف یہ چیز سمجھانا چاہیے، سمجھانا چاہتے ہیں. اچھا، کیونکہ یہ محال، کیوں نہ کہ کپڑے کو کپڑا بنائے یا رنگ کو رنگ بنائے، کیونکہ یہ محال اور تحصیلی حاصل ہے. لہٰذا نفس شے میں جعل نہیں ہوا، بلکہ اس شے کے وجود کے ساتھ متصف ہونے میں ہوا. یہ مطلب یہ کہ جو شے کو جو وجود مطلب جو مل رہا ہے، उस वजूद के साथ जो मुतसिफ हो रहा है, यानी उसको अब जो वजूद कहा जाएगा तो उसके जैन मतलब है इसमें जैल है। बस साबित हुआ कि शे अपने माहियत के साथ शे है, यानी अपना माहियत जो उसकी माहियत है, माहियत से माहिया से निकला है, यानी क्या चीज़ है वो, यानी मतलब ये हुआ है कि यूँ समझ लीजिए कि जैसे मेरे जहन के अंदर कुर्सी का ख्याल है, कुर्सी, तो उस कुर्सी का जो ख्याल है वो जो मौजूद है उस ख्याल को मैं वजूद अगर देना चाहता हूँ उस ख्याल को मैं अगर वजूद देना चाहता हूँ तो उसके लिए क्या ज़रूरत होगी, मुझे कारपेंटर की ज़रूरत होगी, मुझे डिज़ाइन की, ड्राइंग की, क्योंकि जो मेरे ख्याल में है उस ख्याल को वजूद में लाने के लिए कई चीज़ों की ज़रूरत है, यानी उसको अमली ज़िंदगी में ना खारिज उसको हम कहते हैं, यानी एक जहनी चीज़ है और दूसरी खारिजी चीज़ है, जहन से बाहर की चीज़ है, यानी जिसको हम लोग मौजूद कहते हैं। अब ख्याल जो होता है वो तो एक ऐसी चीज़ है जो कि आप किसी को दिखा नहीं सकते, वो तो बस अपने ज़ात के अंदर मौजूद है, लेकिन ये है कि उसको बाहर की दुनिया में, कि बाहर लोगों से इस्तेफादा कर सके या बाहर लोगों से देख सके या बाहर लोग उसको इस्तेमाल कर सके, तो उसके लिए जिस चीज़ की ज़रूरत है वो जाल है। इस पर आप लोग को शायद इश्कालात होंगे, लेकिन उसकी वजह यह है कि इसके लिए एक बहुत बड़ा सीरीज हमारे यहाँ चल रहा है जिसको अबकात कहते हैं तो अबकात में ये चीज़ें बहुत तफसील के साथ आ चुकी हैं। हाँ जी, तो वहीं से मेरे ख्याल में इसको तफसील को यानी देखा जा सकेगा, लेकिन जो बात मैं अर्ज़ करना चाहूँ मेरे ख्याल में ये सामने, तो मेरे ख्याल में कुछ ना कुछ समझ तो आएगी इसके साथ, कि ये जो है ना, मतलब मेरे ख्याल में अगर कोई चीज़ है उस चीज़ को मैं अगर कोई वजूद देना चाहता हूँ तो उसके लिए मुझे तमाम प्रोसेस, चाहे वो मैकेनिकल है, चाहे वो केमिकल है, चाहे वो इलेक्ट्रिकल है, जो भी चीज़ है, मतलब उसको कोई वजूद देने के लिए मुझे कुछ करना पड़ेगा, मतलब अमली अमली ज़िंदगी में कुछ करना पड़ेगा, ठीक है। अच्छा, लिहाजा नफ्स शे में जब पर इस शे के वजूद के साथ मुतसिफ होने में पस साबित हुआ कि शे अपनी माहियत के साथ शे है, और ये माने नज़र कशफी में जिल शे और अक्स शे में मफकूद है, यानी उसका जो जिल है, हाँ मतलब जो है ना वो जो है वो तो उससे निकला है ना, मतलब जो यूँ कह सकते हैं जो माहियत है उससे निकला है, जिल शे और अक्स शे में मफकूद है, क्योंकि किसी शे का अक्स और जिल, किसी शे का अक्स और जिल अपने अक्सी और माहियत से, अक्स और माहियत से जिल और अक्स नहीं है, यानी देखे ना आईना में अगर कोई चीज है तो मतलब ये है कि जो आईना में कोई जो वजूद आ रहा है वो तो उसके साथ नहीं है ना, मतलब जाहिर है उसके अंदर तो ये खासियत नहीं पाई जाती कि उससे जो है ना मतलब कोई चीज़ वजूद में आ जाए, बल्कि जो चीज़ मौजूद है उससे अक्स, उससे वो चीज़ मतलब जो है ना वो उसका अक्स बन रहा है, बल्कि अपने असल की माहियत से जिल और अक्स हो गया है, असल की माहियत से जिल और अक्स हो गया, क्योंकि जिल की कोई, जिल कोई माहियत नहीं रखता, असल माहियत रखता है, ठीक है ना, बल्कि इसी असल की माहियत, इसी असल की माहियत है जिसने जुल्म में खुद को जाहिर किया है, ये जुल्म में उसकी वजूद जाहिर हुआ है। हाँ जी, लिहाजा जिल के लिए उसको अपने नफ्स से उसका असल जिल ज्यादा करीब होगा, इस लिहाजा जिल के लिए उसको अपने नफ्स से उसका असल जिल ज्यादा करीब होगा, यानी मतलब जो ना असल जिल जो है ना वो ज्यादा करीब होगा, कि मतलब ये कि जिस चीज से वो बना है वो, मैं आपको क्या बताऊं, हमारा रूह जिससे मतलब जो जो हमें मतलब जान मिली है तो वो हमसे कितना दूर है, जान जिसको हम कहते हैं, तो मतलब ये है कि वो जो है ना वो ज़्यादा करीब होगा, क्योंकि जिल अपनी असल से जिल है न कि अपने नफ्स से, यानी जिल जो है ना, जिल का जो वजूद है, जिल का जो वजूद है वो अपने असल की वजह से है, उसकी नफ्स की वजह से मतलब वो जिल नहीं है, अपने नफ्स की वजह से, कोई कि वो जो शिकल बनी हुई है, अक्स बना हुआ है, उस वो अक्स उसकी वजह, अक्स की वजह से तो नहीं है ना, वो अपने असल की वजह से है, ठीक है ना, क्योंकि जिल अपने असल से जिल है ना कि अपने, और जबकि तमाम आलम वाजिब ताला की अफआल के जुलाल और उकूस है, ये जितने भी चीज़ें मौजूद हैं وہ اللہ جل شانہ کی افعال ان کے جو ہے نا وہ زلال ہیں. ہاں جی, تو مطلب جائیں تو لازمی طور پر یہ افعال جو کہ عالم کے اصول ہیں, یعنی گویا کہ عالم میں جو کچھ پایا جاتا ہے اللہ پاک کے افعال کی وجہ سے پایا جاتا ہے. اللہ جل شانہ کے افعال کی زلال ہیں اللہ تعالیٰ کے افعال. وہی کہ اللہ جل شانہ کے افعال جو ہیں وہ مطلب یعنی کہ ان چیزوں کے لیے باعث بنے ہوئے ہیں, تو وہ اس کے جو نا وہ ہیں جو کہ عالم کے سب عقوص ہیں. تو لازمی طور پر یہ افعال جو کہ عالم کے اصول ہیں, یعنی جو عالم سے مراد کائنات, عالم سے زیادہ قریب ہوں گے. مطلب یہ کہ عالم جت مطلب جو ہے نا وہ عالم جو ہے وہ اپنے نفس سے اتنا قریب نہیں ہو جتنا کہ اس چیز سے زیادہ قریب ہوگا. ٹھیک ہے, اس طرح جب کہ افعال واجب تعالیٰ کے صفات کے ذلال ہیں. مطلب اللہ اصل میں بہت ہی ماشاء اللہ انٹرسٹنگ چیز ہے, لیکن ذرا تھوڑے سے اس کے پیر لگنے چاہیے, پھر اس کے بعد ذرا اس کا پتہ چلتا ہے. ہاں جی, تو یہ ہے کہ اس طرح جب کہ افعال واجب تعالیٰ کے صفات کے ذلال ہیں, یعنی جو افعال ہیں وہ اس کے صفات کی وجہ سے ہے. جیسے کریم صفت ہے تو اس کی وجہ سے کرم پیدا ہوا نا, کرم فعل ہے لیکن وہ کریم صفت سے اس کا اجرا ہوا نا. ہاں جی, تو یقیناً عالم کے صفات عالم سے, عالم کے صفات عالم سے, اور ان اصول عالم سے جو کہ افعال زیادہ قریب ہوں گے. ہاں جی, کیونکہ وہ اصل اصول ہیں, اور جبکہ صفات بھی حضرت تعالیٰ کے ذلال ہیں. ہاں جی, اور حضرت جل شان تمام اصولوں کی اصل ہے, تو یقین حضرت تعالیٰ عالم سے عالم کی نسبت اور افعال و صفات واجب تعالیٰ کی نسبت زیادہ قریب ہے. یعنی یوں کہہ سکتے ہیں کہ یہ جو ہے نا یہ والی جو چیزیں ہیں مطلب اس میں مرکزیت جو ہوتا ہے نا اصل کو حاصل ہوتا ہے. ہاں جی, مرکزیت اصل کو حاصل ہوتا ہے, باقی اس کے پریفریز ہیں. ہاں جی, باقی اس کے پریفریز ہیں, تو پریفریز تو دور ہوتا ہے نا, مرکز مطلب کسی چیز کے قریب ہوتا ہے. تو اس وجہ سے جو ہمارا جو یعنی اللہ جل شانہ ہے وہ چونکہ واجب الوجود ہے اور وہ تمام چیزوں کے اصل رسول ہے, لہٰذا ہر چیز کے وہ ہر چیز سے زیادہ قریب ہے. اس لیے کہتے ہیں نحن اقرب من حبل الورید, مطلب جنم اس کے جنم وہ جو شیرک ہے مطلب اس سے بھی زیادہ قریب ہے, شیرک سے بھی زیادہ قریب ہے. بس اس میں ایک بات ذرا یاد رکھنا چاہیے کہ ایمانیات کی باتوں کو عقلیات سے ثابت کرنے کے لیے, ایمانیات کی باتوں کو عقلیات سے ثابت کرنے کے لیے بہت کچھ کرنا پڑتا ہے. لہذا ان لوگوں کا راستہ بڑا مختصر ہے جو ایمانیات پر اکتفا کر لیتے ہیں اور وہ اس کو عقل کے حوالے نہیں کرتے. ہاں جی, عقل کے حوالے نہیں کرتے. جیسے نحن اقرب الیہ من حبل الورید, اس پر کسی کا ایمان ہے تو ان کو اس چیز کی ضرورت ہے؟ ان کو کسی اور چیز کو کی ضرورت نہیں ہے. ضرورت اس کی اس وقت پڑتی ہے جب کوئی وسوسہ آتا ہے, کسی فلسفی کی وجہ سے, کسی سائنٹسٹ کی وجہ سے, کسی جو مطلب جس کو کہتے ہیں نا شک ڈالنے کی وجہ سے, وہ جب آتا ہے تو انسان کے نزدیک سب سے زیادہ جو قریب ہوتی ہے وہ عقل ہوتی ہے, یعنی عقل سے متاثر ہوتا ہے. تو لہٰذا اس کے جو شبہات ہوتے ہیں وہ عقل کو متاثر کرتے ہیں. تو وہ جو ایمانیات ہے, جو بنیاد ہے, اس کی بنیاد متزلزل ہونے لگتی ہے. تو اس کو دوبارہ اس پر لانے کے لیے ان چیزوں کا جواب عقلی دینا پڑتا ہے. ٹھیک, سمجھ میں آئی نا بات؟ تو اس وقت پھر ان چیزوں کی ضرورت پڑتی. یعنی یہ نہیں کہ مطلب یہ کہ یعنی ہر چیز ہر شخص کی ضرورت ہے, ہر شخص کی ضرورت نہیں ہے, لیکن دو افراد کے, میں ہم نے الحمدللہ ابقات کے جو درس ہے اس میں بات کل کے واضح طور پہ بیان کی ہے. کہ ان مضامین کی ضرورت دو قسم کے لوگوں کے، یا مبتلا کے لیے یا مقتدا کے لیے، یا جو اس میں مبتلا ہو گیا ان کو اس کا پتہ چلنا چاہیے، معلوم ہونا چاہیے کہ اس کی کیا بات ہے، اور یا مقتدا کو ضرورت ہے کہ ان سے لوگ پوچھیں گے جو جو بھی مبتلا ہوگا کس کے پاس جائے گا، مقتدا کے پاس جائے گا نا، تو ان کے لیے بھی اس کی ضرورت ہے. مجھے بتائیں کیا یہ حضرات فارغ تھے کہ ان باتوں پر انہوں نے وقت لگایا؟ وہ فارغ تو نہیں تھے، صرف اس وجہ سے کہ ضرورت تھی. یعنی یوں کہہ سکتے ہیں کہ یہ علم کلام کا ایک حصہ ہے. علم کلام اصل میں مسلمانوں کا وہ علم ہے جس کے ذریعے سے، عقل کے ذریعے سے جو آئے ہوئے شکوک اور شبہات ہیں ان کا جواب دیا جاتا ہے، ان کو دوبارہ ایمانیات تک لے آتے ہیں. کہ ایک دفعہ ایمان سے روشناس کوئی ہو جائے پھر اس کے بعد تو مسئلہ کوئی نہیں ہوتا. تو اس وجہ سے یہ جو ہے نا، یہ علم کلام حضرت مجدد افسانی رحمتہ اللہ علیہ، ان کو جو بشارت ہوئی تھی وہ یہی ہوئی تھی کہ آپ صلی اللہ علیہ وسلم نے ان سے ارشاد فرمایا تھا کہ آپ اس دور کے علم کلام کے ہوئے ہیں. ہاں جی، تو واقعتاً حضرت نے ان کلامی مباحث کو بہت اچھی طرح سمیٹا ہے. حضرت کے مکتوبات شریف میں بہت حصہ ان چیزوں کا ہے اور ان چیزوں کو بیان کیا گیا ہے. بعد میں شاہ ولی اللہ رحمتہ اللہ علیہ نے اس کو بہت ہی زیادہ وضاحت کے ساتھ پھر بیان کیا ہے. کہتے ہیں کہ عمر رضی اللہ تعالیٰ عنہ نے بہت دوررس اور دور اندیشی کے ساتھ کام کیا، مطلب بہت زیادہ کام کیا، لیکن ان کے تمام کاموں کی بنیاد ابو بکر صدیق رضی اللہ عنہ نے ڈالی تھی. وہ 2.5 سال جو حضرت ابو بکر صدیق رضی اللہ عنہ کی جو خلافت تھی اس میں ان چیزوں کی بنیاد پڑ گئی تھی، جس کو حضرت عمر رضی اللہ عنہ پھر پروان چڑھایا. ٹھیک ہے نا، بعین ہی میں اگر کہوں کہ اس دور کے ان چیزوں کے جوابات کی ابتدا حضرت مجدد صاحب رحمۃ اللہ سے ہوئی ہے، لیکن پروان چڑھایا شاہ اللہ رحمۃ اللہ نے. اس کی وجہ ہے کہ حضرت مجدد صاحب رحمۃ اللہ علیہ، ان کا جو مطلب خصوصیت تھی وہ دل کے ساتھ زیادہ تھی، اور شاہ ولی اللہ رحمۃ اللہ کی خصوصیت عقل کے ساتھ زیادہ تھی. ہاں جی، لہذا دل نے جو جانا عقل نے اس کو ایکسپلین کیا. ٹھیک، دل نے جو جانا عقل نے اس کو ایکسپلین کیا، رستہ بنایا مجدد صاحب رحمۃ اللہ علیہ نے، لیکن اس پہ چل کے دیکھا ہے شاہ اللہ رحمۃ اللہ علیہ نے، اور ان کی کتابوں کی تشریح کے لیے پھر اللہ پاک نے ایک اور صاحب کو پیدا کیا، اور وہ شاہ اسماعیل شہید رحمۃ اللہ علیہ. یہ شاہ اسماعیل شہید رحمۃ اللہ علیہ نے ان کی چیزوں کی سمجھانے کی بنیاد رکھی، سمجھانے کی بنیاد رکھی کس طریقے سے اس کو بنیاد بنایا جائے، یعنی کس طریقے سے ان کو سمجھانے کے لیے بنیاد بنایا جائے. اب جیسے میں نے عرض کیا نا کہ ان مکتوبات شریف کے لیے اب یہ چیزیں چونکہ ہم حضرت کے وقات میں پڑھ چکے تھے، وہ ماہیت اور یہ تمام چیزیں اور وہ صفات اور ذل اور یہ تمام چونکہ حضرت کے وہاں پڑھ چکے ہیں، لہذا الحمدللہ یہاں پر مسئلہ نہیں ہوا. اگر وہ ہم نہ پڑھ چکے ہوتے تو یقیناً مسئلہ ہوتا، کیونکہ ظاہر مطلب یہ کہ وہ یعنی یوں کہہ سکتے ہیں کہ کسی چیز کی بنیاد کو سمجھانے کے لیے جو جس چیز کی ضرورت تھی، مثلا ایک کرسی کا مثال میں نے دیا دیا، یہ حضرت نے دیا نا، حضرت نے دیا تھا کہ آپ کے ذہن میں کرسی کا خیال آ گیا، اب اس کرسی کو بنانے کے لیے اب کیا کرتے ہیں. پھر جیل کے اوپر باقاعدہ چپٹر ہے حضرت کا، ہاں جی پورا چپٹر ہے. تو وہ تفصیلات پھر ماشاءاللہ اس میں یعنی آتی ہیں. ایک دفعہ ایسا ہوا کہ میں نے اپنے ٹیچر جو میتھمیٹکس کے ٹیچر تھے، उनसे मैंने सवाल किया। उन दिनों हम उनसे मैट्रिसेस पढ़ रहे थे, मैट्रिसेस ये मैथमेटिक्स का अपना एक फील्ड है। वो पढ़ रहे थे तो चूंकि मैथमेटिक्स जो है ना वो बुनियाद है तमाम किस्म के इंजीनियरिंग का और साइंस का, और मतलब उसमें यानी कह सकते हैं किसी चीज़ को भी हम यानी समझाना चाहें तो मैथमेटिक्स के जरिए से हम उसको समझाते हैं। तो मैथमेटिक्स को जब मैथमेटिक्स के तौर पे पढ़ाया जाता है ना तो बड़ा ही खुश्क सब्जेक्ट है। हाँ जी, लेकिन जिस वक्त इसको एप्लीकेशन पॉइंट ऑफ व्यू से समझाया जाता है तो बहुत इंटरेस्टिंग सब्जेक्ट है, जिसको अप्लाइड मैथमेटिक्स कहते हैं। हाँ जी, यानी अप्लाइड मैथमेटिक्स, क्योंकि अप्लाइड मैथमेटिक्स में अब देखो पैराबोला FSE में हमने पढ़ा था भाई, पैराबोला क्या चीज़ होता है, बस सिर्फ एक इक्वेशन है, लेकिन आप लोगों को तो बहुत काम आएगा ना, वो जो एंटीना हो रहा पैराबोला है ना वो। हाँ जी, तो अब ये है कि जाहिर अब उस वक्त जो है ना मतलब हमें हैरान थे भाई पैराबोला क्या चीज़ है। हाँ जी, लेकिन जिस वक्त हमने उसको प्रैक्टिकली यानी ऑब्जर्व किया तो फिर हमें पता चला कि पैराबोला क्या चीज़ है, हाइपरबोला क्या चीज़ है, फलां चीज़ क्या है, फलां चीज़ क्या है। तो मैथमेटिक्स को जब वजूद दिया जाता है यानी उसके जो है मतलब, तो फिर हमें इसके पता चलता, तो मैट्रिसेस हम पढ़ रहे थे, मैट्रिस पता नहीं कि मैट्रिस का सब्ट्रैक्शन और एडिशन और मल्टीप्लिकेशन और ये पता नहीं अजीब थ्योरी थी। तो मैंने पूछा अपने टीचर से, मैंने कहा सर ये कहाँ पर अप्लाई होता है, ये मैट्रिसेस कहाँ पर इस्तेमाल होती है। तो उन्होंने कंट्रोल सिस्टम का एक किताब पढ़ा हुआ था उनके सामने, मुझे कहा था इसको जरा थोड़ा सा पढ़ो मैंने खोला तो उसमें मैट्रिसेस मैट्रिसेस थी, ये समझाने के लिए मतलब हर चीज़ के लिए। मैंने कहा ठीक है, तो अब यही वाली बात है कि अगर इसको हम वैसे यानी समझें मतलब उसको, तो ये बहुत ही खुश किस्म के मजामीन है, लेकिन जिस वक्त इसका इस्तेमाल आता है और वो जो कन्फ्यूजन्स फिर इसके ज़रिए से दूर होती है तो वाक़ता ये फिर उलूम है। हाँ जी, हज़रत तानवी रहमतुल्लाह फरमाते हैं वजद तो इन उलूम पर होना चाहिए, कौन सी चीज़ों पर आप लोग वजद करते हैं वजद तो इन उलूम पर होना चाहिए। हाँ जी, मतलब जब आपको कोई चीज़ समझ में आ जाए ना, आई फाउंड आई फाउंड मुर्शिद मिल चल पड़ा था ना इस तरह, उसकी वजह है कि उसको वजद आ गया था। वजद क्या है, नंगा बाहर बाहर आ गया वो जर, उसने कहा आई फाउंड आई फाउंड आई फाउंड। हाँ जी, तो ये जो है ना बाजार इसको वजह नहीं कहें तो और क्या कहें। तो ये असल में बात यह है कि जो ओ, 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 जो ओखला होते हैं तो ये वाली बात है, ये है उस्ताद। अच्छा, उस्ताद की अकरबियत का बयान जो तहरीर बयान में आ सकता है, उखला अगर इंसाफ से काम ले तो उम्मीद है कि इस माने को कबूल कर लेंगे, और अगर कबूल ना करे तो भी कोई गम नहीं क्योंकि बात से खारिज है, और चूंकि इस बयान में अकली मुकदमात भी दर्ज है इसलिए अगर सियादत पनाह मीर शमसुद्दीन अली को भी इस मकतूब के मुताले में शरीक तो उसकी गुंजाइश है, इन कोई अकली उमूर का मायर होगा। आपने तहरीर किया था मकतूबात की जल्द 40 शुरू कर दी जाए, तो आप ऐसे ही करें क्योंकि आलोल्ला जिस काम में सलाह देखते हैं हो सकता है कि इस पर बरकत हो, और जब आप मीर मुर्शार मीर शमसुद्दीन अली कोई काम सुपुर्द कर दे तो उनसे फरमा दे कि मुतअद्दिद नुस्खे तैयार कर लो, उसकी एक नकल सरहिंद भेज दे और मसविदात की हिफाजत से रखे कि शायद इनकी ज़रूरत पड़ जाए। दूसरे के फकीर आपके जाने और रहने के बारे में हैरान है क्योंकि आपकी मुलाकात के लिए बहुत ज़्यादा ख्वाहिशमंद है, इसलिए आपके जाने के लिए लबकुशाही नहीं कर सकता और ना आपके रहने के बारे में रहनुमाई कर सकता, मुबादा आपके क्याम से बहुत सारे लोग की मसलतें फौत हो जाए। अलबत्त अगर आप तशरीफ़ ले जाए तो ख्वाजा मोहम्मद आशिम को हमारी तरफ़ भेज दें कि चंद रोज़ सोबत में रहे और बाज़ उलूम मारफ़ को अखज़ करे, चूँकि बज़ाहिर जवान काबिल नज़र आता है मुशाले ख्वाजा मोहम्मद आशिम आपका तरबियत याफ़्ता है और आपके मजाक से भी वाकिफ़ है, इसलिए अपने सवालों को भी इसके हवाले फरमाएँ ताकि वो जवाब हासिल करके आपकी खिदमत में पहुँचाएँ। खैर ये तो उस दौर की बात थी, इसका हमारे साथ तो कोई ताल्लुक़ नहीं। मकतूब नंबर 2, हज़रत जामिउल इसरार उल उलूम मखदूम ज़ादगान ग्रामी ख्वाजा मोहम्मद सईद व ख्वाजा मोहम्मद मासूम रहमतुल्लाह अलैह सल्लम अल्लाह ताला की तरफ सादर फरमाया, वाज़ नसीहत के तौर पर मखलूक का ताल्लुक़ करने और हज़रत सुबहान तआला की जनाब के साथ वसीला के बयान में। لا إله إلا الله محمد رسول الله. الحمد لله رب العالمين، في السراء والضراء وفي اليسر والعسر وفي النعمة والنقمة وفي الرحمة والزحمة وفي الشدة والرخاء وفي الآتية والبلاء. والصلاة والسلام على من ما أوذي نبي مثل إيذائه ومبتلي رسول نحو ابتلائه، لهذا صار رحمة للعالمين وسيد الأولين والآخرين. خوشی ہو، غمی، آسانی ہو یا تنگی، نعمت ہو یا عذاب، رحمت ہو یا زحمت، دکھ ہو یا سکھ، عطا ہو یا بلا، عرض ہر عالم اللہ رب العالمین کی حمد ہے، اور صلاۃ و سلام ہو اس نبی پر جس کی مانند کسی نبی کو عذاب میں مبتلا نہیں کیا گیا. اس لیے آپ تمام جانوں کے لیے رحمت اور اولین اور آخرین کے سردار ہوئے. فرزندان گرامی، اگرچہ ابتلاء و مصیبت کا وقت تلخ و بے مزہ ہوتا ہے، بالکل ٹھیک ہے، اگرچہ ابتلاء و مصیبت کے وقت کا وقت تلخ و بے مزہ، لیکن اگر اس میں فرصت دے دے تو غنیمت ہے. چونکہ تم کو اس وقت فرصت مل گئی ہے، لہذا اللہ جل شانہ کی حمد بجا لائیں اور اپنے کام میں مشغول رہیں، اور ایک لمحہ یا ایک لحظہ کے لیے بھی آرام و فراغت کو اپنے لیے پسند نہ کریں، اور چاہیے کہ تین چیزوں میں سے کسی ایک میں ضرور مشغول رہے. نمبر ایک، قرآن مجید کی تلاوت. نمبر دو، طویل قرأت کے ساتھ نماز. اور تیسرا، کلمہ طیبہ لا الہ الا اللہ کے تکرار. یہ ماشاءاللہ منتہی حضرات کی وجہ مطلب ہے، یعنی کورس ہے منتہی حضرات کی، جو جن کو اللہ پاک نے اپنی معرفت نصیب کی ہو تو پھر اس کے ذریعے سے ان کا ماشاءاللہ یہ جو سیر فی اللہ ہے وہ بہت تیزی کے ساتھ، مطلب وہ بات ہے سیر اللہ سے جو گزر جائیں ان کو پھر ان چیزوں کی بہت فائدہ ہوتا ہے. چاہیے کہ کلمہ اللہ سے اپنے نفس کے خواہشوں کے الہ ہونے کی نفی کرے. قرآن پاک میں بھی ہے، ارے من اتخذ الہ ہوا، یہی ہے نا، ہاں افرے تھا الہ ہوا. تو یہ جو ہے نا، مطلب یہ کہ جو انسان اپنی خواہش کو اپنا معبود اس طرح بناتا ہے کہ وہ اللہ کے حکم کو اس کے لیے چھوڑتا ہے. یہ تفصیل کے ساتھ ابھی آ رہا ہے. اور اپنے مرادوں اور مقاصد کو دور کریں، کیونکہ اپنے مراد کا طلب کرنا اپنے خدائی کا دعویٰ کرنا ہے. یہ بالکل جڑوں میں اترنے والی بات ہے. یعنی اس مکتوب شریف کو آپ دیکھیں بہت زیادہ فائدہ ہے الحمدللہ، اس میں نے مطلب بہت گہرائی ہے، گہرائی عملی گہرائی ہے، ذہنی گہرائی اتنی زیادہ نہیں ہے جتنی کہ عملی گہرائی. کیونکہ اپنے مراد کا طلب کرنا اپنی خدائی کا دعویٰ کرنا ہے، لہذا چاہیے کہ کسی بھی مراد کے سینے کے میدان میں گنجائش نہ ہو اور خیال میں بھی کوئی حوث باقی نہ رہے، تاکہ بندگی کی حقیقت ثابت ہو جائے. ہاں جی، بندہ بندہ ہوتا ہے، بندہ بندہ ہوتا ہے، اور اس بندگی کا جو احساس ہے وہ سب سے بڑی چیز ہے، جس کو عبدیت کہتے ہیں، اسی کو عبدیت کہتے ہیں، اور عبدیت سب سے اونچا مقام ہے. اپنی مراد کا چاہنا اور اپنے مولا کے مراد کے رد کرنے کو مستلزم ہے، اور اپنے مولا سے مقابلہ کرنا ہے. یہ بات اپنے مولا کی نفی کے لیے مستلزم اور اپنے مولا ہونے کی اس بات، نفس امارہ. حضرت یہ بہت بڑے علم ہے جو ابھی اللہ نے دیا، نفس امارہ. نفس امارہ کیا ہے؟ نفس امارہ اپنی خواہش کو پورا کرنے کا نظام ہے. چونکہ نفس امارہ کا ٹکراؤ ہوتا ہے اللہ کے حکم کے ساتھ، یعنی انسان جس وقت اپنی نفسی کی بات کو لیتا ہے تو یہی نفس امارہ ہے. جس وقت اللہ کی بات کو لینے لگے گا نفس مطمئن ہو جائے گا، اتنا ہی فرق ہے بس. جب وہ جو ہے نا اپنی بات کو رکھے گا اور اللہ کی بات کو چھوڑے گا تو یہ نفس امارہ ہے. وہ جس وقت یہ اللہ کی بات کو لے گا اور جو ہے نا مطلب ہے کہ اپنی بات کو چھوڑے گا تو نفس مطمئن ہے. اب اس میں الحمدللہ ایک بہت بڑی نعمت اللہ نے نصیب فرمائی، یعنی علمی لحاظ سے، کہ نفس مطمئنہ میں نفس کی خواہشوں کی نفی نہیں ہے، ورنہ پھر کس چیز کو چھوڑ رہا ہے؟ نفس کی خواہشوں کی نفی نہیں ہے، نفس کی خواہشوں کو اڈاپٹ کرنے، ان کو اللہ کے مقابلے میں ترجیح دینے سے نفی ہے. بس اس کی نفی کے مطلب کہ وہ جو نفس کی جو خواہش ہے اس کو ترجیح دینے کی مطلب جو ہے نا وہ نفی ہے. لہذا نفس مطمئنہ والوں سے نفس کے خواہشوں کے استحضار کو نہیں ختم کیا جاتا. ہاں جی، کیونکہ یہی تو وہ چھوڑ رہا ہے. مطلب ظاہر کا کہ استحضار نہیں ہو تو پھر کیا چیز چھوڑے گا؟ نفس کے استحضار کو نہیں چھوڑا جاتا، بلکہ یوں سمجھ لے کہ اس استحضار کو باقی رکھ کر اس میں جو مطلب جو یعنی اللہ جل شانہ کی جو مراد ہے، اللہ پاک کا جو حکم ہے، اس کے لیے اس کو چھڑوایا جاتا ہے. بس یہی بات ہوتی ہے. اس وجہ سے پھر یہ جو حضرات فرماتے ہیں کہ جس وقت ملائے اعلیٰ روح پہنچ جائے اور قلب روح کا ترجمان بن جائے، یعنی قلب روح بن جائے، ایسی صورت میں پھر یہ جو شخص ہوتے ہیں یہ برزخ بن جاتا ہے. یہ پھر اللہ سے یعنی ملائے اعلیٰ کے ذریعے سے اللہ سے اللہ تعالیٰ روح کے ذریعے سے لیتا ہے اور نفس کے ذریعے سے دیتا ہے. اب نفس کے ذریعے سے دینے کا مطلب یہی سمجھ میں آتا ہے کہ نفس کے تمام خواہشوں کا استحضار تو اس کو ہے، لہذا وہ باقی لوگوں کے بھی نفس کے خواہشات کا ادراک رکھتا ہے، ان کے خواہشات کا ادراک رکھتا ہے. اگر اپنے نفس کے خواہشات کا ادراک گم ہو جائے، استحضار ختم ہو جائے، تو دوسرے لوگوں کے کیا خواہش کا ادراک رکھے گا؟ لہذا جو شخص اپنے نفس کے خواہشات کا ادراک رکھتا ہے لیکن اس پر اس کو کنٹرول حاصل ہو، تو ایسی صورت میں جو کنٹرول والا ہوتا ہے وہ دوسروں کو ان کی خواہشات کے ہوتے ہوئے اس کے ادراک کے ساتھ اس کو کنٹرول کرنے کا طریقہ سکھا سکتے، ورنہ ویسے کیسے سکھائے گا؟ گاڑی آپ چلا رہے ہیں، آپ کی گاڑی کے اندر موومنٹ کا پورا نظام موجود ہے، دائیں بھی مڑ سکتے ہیں، بائیں بھی مڑ سکتے ہیں، آگے بھی جا سکتے ہیں، پیچھے بھی جا سکتے ہیں، مطلب ہر قسم کی موومنٹ. اب اس میں کسی بھی جگہ موومنٹ ختم ہو جائے، نظام ختم ہو جائے تو گاڑی چل سکتی ہے. مطلب یہ کہ اب موومنٹ کا نظام تو اس میں ہوگا نا، اب وہ جو موومنٹ کا نظام اس میں صرف کنٹرول کی بات ہے، آپ کی سٹیئرنگ کنٹرول کے لیے، مومنٹ کو ختم کرنے کے لیے نہیں ہے. ٹھیک ہے نا، ہر قسم کا کنٹرول اس میں موجود ہونا چاہیے. ہاں یہ الگ بات ہے کہ وہ اب کی جس کو کہتے ہیں یعنی آپ کا راستہ اس طرف مڑتا ہے اور آپ کی گاڑی اس طرف مڑنے لگے تو آپ کیا کریں گے؟ آپ سٹیئرنگ اس طرف گھمائیں گے، یعنی اس کو آپ اب اس طرف لائیں گے، تبھی مطلب ضرور. اب اگر اس کی مومنٹ ہی ختم ہو چکی ہو تو آپ کیا گھمائیں گے اور کیا اس طرف لائیں گے؟ وہ تو ہو ہی نہیں سکتا. تو اسی طریقے کا مطلب جو ہمارا جو نفس ہے وہ اس کے جو خواہشات ہیں وہ موجود ہوتے ہیں لیکن اس پر کنٹرول ایسا ہوتا ہے جیسے کہ موجود نہیں ہے. کنٹرول اس پر ایسا ہوتا ہے جیسے موجود نہیں ہے، لیکن ہوتے تو موجود ہیں. ہاں جی، حضرت تانویر صاحب کا اللہ تعالیٰ بڑے درجات ہیں، بڑے عجیب عجیب باتیں کرتے ہیں. اصل میں اس پہ بعد میں انسان سمجھتا ہے، جب اتنے ساری چیزوں کو پڑھنے کے بعد پھر پتہ چلتا ہے کہ حضرت نے کون سی بات کی ہے. تو حضرت کو کسی نے خط لکھا تھا کہ مطلب ایسا مطلب ہو جائے ایسا، فرمایا بھائی پھر تو آپ سمجھ لینا چاہتے ہیں، اپنے آپ کو مستر بنانا چاہتے ہیں، مجبور بنانا چاہتے ہیں، اپنے آپ کو مختار ہونے سے نکالنا چاہتے ہیں، حالانکہ اجر تو مختار ہونے کے ساتھ وابستہ ہے کہ آپ ایک کام کر ہی نہیں سکتے تو پھر تو آپ کو اجر بھی نہیں ملے گا. اندھا اگر کہے کہ میں بد نظری نہیں کرتا تو اس کو کتنا ثواب ہوگا؟ وہ بد نظری کر ہی نہیں سکتا، तो उसको सवाब कैसे मिलेगा? सवाब तो तब मिलता है जब वो कर सकता हो फिर ना करे, कर सकता हो फिर ना करे। तो बस यही वाली बात है कि नफ्स से मुतमैन का मतलब क्या है कि जो नफ्स की ख्वाहिशात हैं उनको कंट्रोल करने का मलका हासिल हो जाए, बस यही वाली बात है। अब इंशाल्लाह काफ़ी बातें समझ में आ जाएंगी इंशाल्लाह। अपने मुराद का चाहना अपने मौला के मौला की मुराद के रद्द करने को मुस्तलजम है, और अपने मौला से मुकाबला करने ये बात अपने मौला की नफ़ी के लिए मुस्तलजम, और अपने मौला होने के इस बात में इस बात को बुराई को अच्छी तरह समझ ले, और अपने दावा इलुहियत की इस तरह नफर कर ले कि अवा उससे से मुकम्मल तौर पर पाक हो जाए और मौला ताला के मुराद के सिवा कोई चीज़ बाकी न रहे। अल्लाह सुबहानु की इनायत से उम्मीद है कि इन मुसीबत के दिनों में और इम्तहान के वक्त में बात आसानी से मैसर आ जाएगी, वरना इस ज़माने के अलावा यह हवा हवस सिद्ध सिकंदरी की तरह मवानी अजीमा है। चाहिए कि गोशे में बैठकर इस काम में मशगूल रहे कि फुर्सत गनीमत है, फितनों के ज़माने में थोड़े काम की बहुत उजरत के अवज़ कबूल कर लेते हैं। फितनों के ज़माने में, फितनों के ज़माने का मतलब यही है कि आपके लिए वो काम मुश्किल हो जाता है क्योंकि रुकावटें बन जाती है। वो जो रुकावटें बन गई है तो उन रुकावटों को अल्लाह के लिए जब आप दूर करते हैं तो ज़ाहिर है उस पर अजर बढ़ता जाए। और फितने के ज़माने के अलावा सख्त रियाजत और मुजाहदे दरकार होते हैं उस चीज़ को हासिल करने के लिए। इतला देना ज़रूर, शायद मुलाकात हो या ना हो, बस यही नसीहत है कि कोई मुराद और हवस बाकी न रहे। अपनी वालदों को भी इस बात की इतला दे दें, उनको इस पर अमल पैरा होने की तरगीब दें, चूँकि दुनिया के हालात बहरहाल गुजर जाने वाले हैं, इसलिए उनको क्या बयान करूँ। छोटों पर शफकत रखें, उनके पढ़ने की तरगीब दें, और जहाँ तक मुमकिन हो तमाम अहले हुकूक को हमारी तरफ से राज़ी कर दे और ईमान की सलामती की दुआ से ममदूद मुआइन रहे। मुकर्रर तायद के साथ यही लिखा जाए कि इस वक्त बे को बेफायदा कामों में ज़ाया न करें और जिक्र अल्लाह जल्ल शानु के अलावा किसी काम में मशगूल न रहें, अगरचे किताबों का मुताल तलबा के साथ तकरार इल्म ही क्यों नहीं हो। अब जिक्र का वक्त है, अल्लाह तमाम ख्वाहिशात नफसानी को जो कि माबूदा ने बातिल है कलमा ला के तहत ला कर तमाम ख्वाहिशात की नफी करें ताकि कोई मुराद और मकसूद सीने में बाकी नहीं, हत्ता कि मेरी कैद से रिहाई भी, जो कि तुम लोग के अहम मकाजी हजरत शायद वो जो कैद हुए थे ना उस वक्त गालिबन ये मकतूब लिखा था। हाँ बिल्कुल, हाँ बिल्कुल, हाँ जी, हाँ भी, हत्ता कि मेरी कैद से रिहाई भी जो कि तुम लोग के अहम मकासद में से, वो भी तुम्हारी मुराद ना हो। हाँ बिल्कुल, मतलब ये जिसको कहते हैं तुम्हारे, बस तकदीर और ताला के फ़ैल व इरादा पर राजी रहें और कलमा तैयबा के इस बात की जानब में गैबी हुईयत हक ताला की ज़ात के सिवा जो कि मालूमात और ख्यालात से वराल वराए कोई चीज़ बाकी न रहे। मतलब यह है कि अल्लाह जल्ल शानु जैसे कि उसकी शान है वो तो ज़ारे मतलब वराल वरा है, लेकिन वही कलमा तैयबे में ला इलाह इल्लल्लाह में सिर्फ वही मकसूद हो। इल्लल्लाह से मुराद क्या है? वही अल्लाह जो ले सके मिसली शान, यानी मतलब यह है कि यूँ कह सकते हैं वो जितने भी नक्श नगार हैं उन सब को आगे पीछे कर लो। ये बात भी हज़रत तानवीर हुसैन ने बहुत ज़बरदस्त समझाई है। हाँ जी, हजरत ने फरमाया फुकहा ने लिखा है कि जानमाज मुनक्कश नहीं होना चाहिए, जानमाज मुनक्कश नहीं होना चाहिए। फरमाया मैं तो कहता हूँ कि दिल भी मुनक्कश नहीं होना चाहिए, और ये जो अहवाल की और इसकी जो शौक है वो भी नहीं होनी चाहिए। मतलब ये जो हम लोग इस किस्म के अहवाल वगैरह तलब करते हैं ना कि बड़ा मज़ा है और ये और वो, इन चीज़ों के पीछे भी नहीं पड़ना चाहिए। असल में मज़े के तो हम तालिब ही नहीं, बच्चों को इब्तिदा में मिठाई खिलाई जाती है पढ़ने के लिए, लेकिन वो मिठाई खिलाना महज उनको इस असल काम के साथ मुतारफ करने के लिए ताकि वो आसानी के साथ शुरू कर ले, बाद में पिटाई कराई जाती है, बाद में उनको सही मकसद की तरफ लाने के लिए और तरीके अख्तियार करने पड़ते हैं। तो अब ये जो बात है कि अगर मैं मिठाई के जरिए शुरू कर लूँ फिर मिठाई पर ही रहूँ, तो अभी तक मैं तालिब ही नहीं हुआ, मैं तो मिठाई का तालिब हूं, मैं तो उस चीज का तालिब नहीं हुआ। तो हजरत तानवी रहमतुल्लाह अलैह, इनको तो मैं समझता हूँ इस चीज़ के स्पेशलिस्ट है हजरत। हाँ जी, क्या हजरत फरमाते हैं कि भाई जिक्र जो है, जिक्र में आप मज़े की तलब ना करेंगे। अल्लाह ताला मज़े दे दे तो उस पर शुक्र कर ले, महमूद है, मकसूद नहीं है। क्योंकि जिक्र जो है ना, वो तो जैसे इलाज, इलाज जिक्र हो गया, तो इलाज जिक्र से तो इलाज मकसूद है, और सवाब जिक्र से सवाब मकसूद है। इन दोनों में अपना जो नाम है वही इसके मकसूदियत को, मकसद को जाहिर कर रहे हैं ना। इलाज जिक्र में इलाज मकसूद है, सवाब जिक्र में सवाब मकसूद है। दोनों में मजे का कहीं जिक्र नहीं है क्या आपको मजा आएगा फिर आप जिक्र करेंगे? हालांकि लोगों का इसके साथ ऐसा ताल्लुक होता है कि जब तक मजा आता है इस वक्त करते हैं, उस वक्त तक करते हैं, वो जैसे मजा गायब हो जाए तो बस फिर जिक्र छोड़ देते हैं। मैं अक्सर, मैं जब जिक्र देता हूँ, ये बिलखसूस ये जो कलमी असकार होते हैं रूह के, ख़वातीन पूछूँगी मैं ज़्यादा देता हूँ, क्योंकि ख़वातीन ज़रा जल्दी शुरू कर सकती, तो उधर से जवाब आते हैं जी बड़ा मज़ा आया। मैं कहता हूँ अभी रास्ते में, मैं उसको कहता हूँ अभी रास्ते में, अभी इनको फ़िलहाल समझ नहीं आया कि असल में यहाँ मज़ा तो मकसूद ही नहीं है। लेकिन उनको मैं कुछ कहते इसलिए नहीं हूँ कि अभी तो उनको मिठाई तो खिलानी है, तो चलो ठीक है, सही बात है। लेकिन जिस वक्त वो थोड़े से चल पड़े तो फिर मैं कहता हूँ नहीं, ये चीज़ अब नहीं होनी चाहिए। हाँ जी, असल चीज़ की तरफ आओ, कब तक बच्चे रहेंगे? हाँ जी, आखिर बड़ा भी होना चाहिए। तो ये जो है ना, ये वाली बात है। हवेली, सराय, कुआं, बा, किताबें, उर्दू से तमाम अशिया का गम बेकार है। इनमें से कोई चीज़ भी तुम्हारे वक्त में मुजाहम नहीं होना चाहिए, और हक जल शानों की मर्जियात के सिवा तुम्हारी कोई मुराद मर्जी ना हो। अगर हम मर जाएं तो ये चीज़ें हमसे छूट जाएंगी, अगर हमारी ज़िंदगी में चली गई तो कोई फिक्र की बात नहीं। अवलिया ने इन तमाम चीज़ों को अपने अख्तियार से छोड़ा है, हम हक तआला के मर्जी अख्तियार से इन चीज़ों को छोड़ दें और शुक्र बजा लाएं। हाँ जी, तो उम्मीद है कि मुखलसीन में से हो जाएंगे। सुभान अल्लाह, क्या अजीब नुक्ता निकाला है, मुखलस और मुखलिस। मुखलिस का मतलब अपने इरादे अख्तियार से छोड़ो, अपने इरादे अख्तियार से मुखलिस है ना, इखलास से, तो लिहाजा परवानी की, इनको छोड़ दिया। और मुखलस चुना गया, अल्लाह पाक ने छुड़वा दिया, अल्लाह पाक ने आपके लिए फैसला किया कि अब नहीं हो, बस। तो तुम अल्लाह ताला के बस उस पर जो है ना वो कर लो। और मेरे ख्याल में आया कौन सा इल्ला बाद कल मुखलसीन है ना, मुखलस है ना। हाँ जी, जहाँ तुम बैठे हो इसको अपना वतन ख्याल कर लो। चंद रोज़ ज़िंदगी है, जहाँ भी गुजरे जल शानों की याद में गुजरे। दुनिया का मामला आसान है, इसको छोड़कर आखिरत की तरफ मुतवज रहे और अपनी वालदा को तसल्ली दें और आखिरत की तरगीब दिलाएं। अगर हक सुफान तला को मंजूर हो तो हो सकता है कि एक दूसरे से मुलाकात हो जाए, वरना इसकी तकदीर पर राज़ी रहें और दुआ करें कि दारुसलाम जन्नत में हम सब जमा हो, और हक तला के करम से दुनिया की मुलाकात की तलाफी को आखिरत के हवाले करें। अल्हम्दुलिल्लाह अला कुल्ली हाल। हाँ जी माशा, तो ये है मतलब जो है ना, वो इंसान कैसे इस वजह से जो है ना, मतलब ये जो मुंतही अजरात होते हैं उनकी बात ही और होती है। मुंतही अजरात की जो जाहिर है वो बड़ा ही खुश्क और बेमजा सा होता है, यानी दूसरे लोग के लिए उसमें कोई चार्म नहीं होता। हाँ जी, लेकिन वो खुद अपने अंदर पूरे एक समंदर होते हैं। हाँ जी, अपना उनके लिए जो मसला बिल्कुल अलग होता है। तो उनका मामला चूंकि गोए कि जैसे कि हजरत ने किसी और मकतूब में बहुत तफसील के साथ बयान फरमाया था کہ بعض حضرات جن کو سماع وغیرہ کی بھی ضرورت نہیں ہوتی ان کو عبادات میں وہ چیز مل جاتی ہے جو دوسروں کو سماع میں ملتی، ان کے عبادات ہی میں وہ چیزیں مل جاتی ہیں جو دوسروں کو سماع میں ملتی ہے، ان کو اس چیز کی ضرورت ہی نہیں ہوتی. تو گویا کہ اب دیکھیں نا کہ سماع تو ایک محرک ہے اور عبادت میں سرنڈر ہے، عبادت میں سرنڈر ہے. تو اس سرنڈر میں ہی اگر کسی کو مطلب جانے وہ وہی چیز ملنے لگے تو یقیناً انہوں نے کافی بارڈرز کراس کیے ہوئے ہیں. مطلب جانے وہ مکتوب نمبر 3، سیادت مآب میر محب اللہ مانک پوری کی طرف کلمہ طیبہ لا الہ الا اللہ کے معانی کے بیان میں صادر فرمایا، الحمدللہ والسلام علی عباد الذین اصطفاء. لا الہ الا اللہ یعنی کوئی ہستی ایسی نہیں جو الوہیت و معبودیت کا حق رکھتی ہو سوائے اس بے مثل و بے مانن خدا جل شانو کی جو واجب الوجود ہے، اور نقص و حدوث کے تمام نشانات سے منزہ و مبرہ ہے. کیونکہ عبادت جو کمال درجہ ذلت و خضوع اور انکساری سے مراد ہے، اس کا مستحق وہی ہے جس کے لیے تمام کمالات ثابت ہوں اور جو تمام نقائص سے پاک ہو، اور تمام اشیاء اپنے وجود اور توابع وجود یعنی صفات و افعال. توابع وجود مطلب کیونکہ وجود کے ساتھ صفات بھی ہوتے ہیں افعال بھی ہوتے ہیں، میں اسی کے محتاج ہیں، اور وہ کسی بھی عمر میں کسی چیز کا محتاج نہیں ہے. فعال لما یرید ہے اور سمجھ ہے. ہاں مطلب کسی کا محتاج نہیں ہے اور سب اس کے محتاج ہیں، سب اس کے محتاج ہیں، اور نفع نقصان بھی اسی کی طرف سے، اور کوئی چیز بھی اس کی ذات کے بغیر کسی کو نفع نقصان نہیں پہنچا سکتی. اللہ لا الہ الا هو الحی القیوم لا تاخذه سنة ولا نوم له ما في السماوات وما في الارض من ذا الذي يشفع عنده الا باذنه يعلم ما بين ايديهم وما خلفهم ولا يحيطون بشيء من علمه الا ما شاء وسع كرسيه السماوات والارض ولا يؤوده حفظهما ولا نفسه. سیادت الکرسی کے جو اتنی بڑی طاقت ہے، اصل میں ہم لوگ دم کے ذریعے سے اس کو سمجھتے ہیں نا کہ دم. ہاں جی، اگر اس کی اصل طاقت سمجھنے ہو تو اس کو دیکھو کہ اس کے اندر کہا کیا گیا ہے. اگر اس کیفیت کے ساتھ جو آیت الکرسی کی ہے یا ہونی چاہیے، کیونکہ انسان مفعول بنتا ہے اپنے سوچ کے لحاظ سے، اگر وہ کسی سے دب گیا تو دب گیا، پھر اس کے اوپر وہ چیز سوار ہو جائے گی، اور جب دبا نہیں تو اس کو دبا دیتا ہے. تو دبتا اس وجہ سے کہ انسان چیزوں سے متاثر ہوتا ہے، جنات سے متاثر ہے، کسی اور مطلب چیز سے متاثر ہوتا ہے جو اس کو نقصان پہنچا سکتی ہے. اب وہ جو ہے نا وہ جتنا اس سے متاثر ہوگا اتنی وہ چیز اس کے اوپر غالب آئے گی. تو آیت الکرسی میں اس کا توڑ ہے، آیت الکرسی میں اس کا توڑ ہے کہ تمام چیزیں جتنے بھی ہیں جن سے آپ ڈرتے ہو وہ صرف اللہ کے ساتھ ہے، لہٰذا ڈر صرف اس سے ہونا چاہیے. اور جو چیز تم چاہتے ہو مطلب خواہش کی بنیاد پر اس کے جو ہے نا وہ جو کرتے ہو وہ بھی سب اللہ کے ساتھ ہے. کوئی یوں کہہ سکتے لا حول ولا قوت الا باللہ العظیم کی تشریح آیت الکرسی ہے، اور آیت الکرسی کا خلاصہ لا حول ولا قوت الا باللہ العظیم. کیا خیال ہے مفتی صاحب؟ اس لیے یہ بھی جنت کے خزانوں میں سے، یہ بھی جنت کے خزانوں میں سے. مجھے کسی نے پتہ نہیں کہا تھا کہ سورہ بقرہ وہ جو ہے نا وہ پڑھنے کو، شاید وہ کسی نے کہا ہوگا کہ میں پڑھتی ہوں تو یہ ہے. تو ظاہر ہے وہ پہلے سے مجھے شکایت کر چکی تھی کافی کہ اس کے مسائل بہت زیادہ تھے، اور سورہ بقرہ روز پڑھنا کوئی آسان بات تو نہیں ہے. تو میں نے اس کو کہا کہ آپ 11 مرتبہ آیت الکرسی پڑھ لیا کریں. تو اس کو شرح صدر نہیں ہو رہا تھا، میں نے کہا آیت الکرسی بھی سورہ بقرہ میں، آیت الکرسی بھی سورہ بقرہ میں، تو آپ کو اس کے برکات حاصل ہو جائے گی انشاءاللہ. تو یہ والی بات ہے. اچھا، نفع نقصان بھی اسی کی طرف سے ہے، اور کوئی چیز بھی اس کی ذات کے بعد کسی کو نفع نقصان نہیں پہنچا. ایسے کامل صفات والی ہستی حق تعالیٰ کے سوا اور کوئی نہیں، اور نہیں ہو سکتا ہے، کیونکہ اگر کوئی دوسرا ان صفات کاملہ کے ساتھ بغیر کمی و زیادتی کے ثابت ہو جائے تو غیر نہیں ہوگا. اب ذرا تھوڑا سا غور فرما لیں، آیت الکرسی کو سامنے رکھے، مطلب یہ ہے کہ آپ چیزوں سے ڈر رہے ہیں. آیت الکرسی پر اگر آپ کو یقین آ جائے تو چیزوں سے ڈر آپ کا غائب ہو جائے گا. اب جو ڈر غائب ہوگا تو آپ یوں کہہ سکتے ہیں اللہ جل شانہ کے ساتھ اٹیچ ہو جائیں گے. تو اللہ تعالیٰ کے ساتھ جب اٹیچ ہو جائے گا، یوں کہہ سکتے ہیں کہ ان کا ڈر اللہ پاک کے ڈر میں فنا ہو گیا، اور ان سے طلب اللہ تعالیٰ سے طلب میں فنا ہو گیا. مطلب یہ آپ کہہ سکتے ہیں آیت الکرسی کو اگر آپ اس انداز میں لیں. تو اس وقت آپ نے آیت الکرسی کے ذریعے سے اللہ تعالیٰ کی پناہ حاصل کر لی. پھر اس کے بعد اللہ جل شانہ نے چونکہ اس دنیا کو دارالابتلاء اور دارالاسباب بنایا ہے، تو پھر اپنی مرضی سے آپ کو اسباب کی طرف متوجہ کر لیتا ہے. لیکن وہ اسباب کی طرف متوجہ ہونا چونکہ من جانب اللہ ہوتا ہے، تو اس میں اللہ پاک کی مدد ہوتی ہے، اللہ تعالیٰ سے دوری نہیں ہوتی، استغنا نہیں ہوتا. یعنی پھر وہ ان چیزوں کے ذریعے سے آپ اللہ پاک کے اس نظام سے لینے لگتے ہیں جو اس نے بنایا ہوا ہے. تو اگر ان تمام چیزوں سے ڈر غائب ہو گیا تو یہ اس وقت تک کیا ہے، یعنی یوں کہہ سکتے ہیں آپ جیسے مجذوب ہوتا ہے اس طرح ہو گیا، جذب حاصل ہو گیا. اور جس وقت یہ واپس دوبارہ اللہ تعالیٰ اس کو ادھر اسباب اس کی طرف لاتا ہے تو اب یہ کامل ہو گیا، اب یہ کامل ہو گیا. عموماً یہ جو عوام ہوتے ہیں یہ یا پیور اسباب کے پیچھے پڑے ہوتے ہیں یا بالکل اسباب کو چھوڑ دیتے ہیں، ان دونوں میں سے کوئی ایک کرتے ہیں. کیا خیال ہے مودی صاحب، ایسے نہیں ہے؟ یا بالکل اسباب کے بندے ہوتے ہیں، اللہ کو بھول جاتے ہیں، اور یا پھر اللہ تعالیٰ کی طرف آتے تو اسباب کو بالکل چھوڑ دیتے ہیں. حالانکہ یہ اللہ پاک کی منشا ہے کہ ان اسباب کو استعمال کیا جائے. شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ وعظ فرما رہے تھے، اچانک خاموش ہو گئے. تھوڑی دیر کے بعد فرمایا کہ ایک شخص تو عرض کر کے آیا ہوا تھا میرے وعظ سننے کے لیے، کہ دور سے تو عرض کر کے آیا ہوا تھا، آن کے آن میں پہنچ، کہتے میں نے اس کو ڈانٹا کہ اللہ پاک نے پیر کس لیے دیے، چلنے کے لیے دی، تو اس طرح کیوں آیا، جاؤ واپس جاؤ پھر صحیح طریقے سے آ جاؤ. تو میں نے اس کو اور وہ چلا گیا. اب یہ وہ کمال والی بات ہے. انبیاء کو آپ دیکھیں گے تو اس پہ دیکھیں گے آپ کہ اسباب ایسے استعمال کریں گے. وجہ سے وہ جان وہ حضرت مرحوم ہوتے ہیں اس کو سمجھائے کہ جس وقت آپ اسباب استعمال کریں تو آپ کہیں شاید یہ کوئی دہری ہے، مطلب یہ ہے کہ نوز اللہ کی طرف توجہ نہیں، لیکن جس وقت دعا مانگتے تو ایسے جیسے کہ اسباب کو سمجھتے نہیں. اپنے اپنے وقت پر اپنے شان کا ظہور ہوتا ہے. ہاں جی، تو اسباب کو اختیار کرنے سے آنکھیں بند کرنا یہ بزرگی کہلاتا ہے، مطلب بزرگی چڑھ جاتی ہے. اور جو مطلب یہ ہے کہ اسباب کے ہوتے ہیں تو یہ ظاہر مطلب دہریت کی طرف جانا ہے. تو لہذا اعتدال یہی ہے کہ اسباب کو اختیار کرو لیکن اللہ کا حکم سمجھ کر اختیار کرو. جب یہ والی بات ہوگی تو آپ آیت الکرسی بھی پڑھیں گے، اسباب بھی اختیار کریں گے. سمجھ گئے جی بات؟ آیت الکرسی بھی پڑھیں گے، اسباب بھی اختیار کریں گے. یہ والی بات ہے، مطلب یہ دونوں باتیں مطلب یہ ہے کچھ. ہمارے شیخ مولانا اشرف صاحب رحمۃ اللہ علیہ بیمار ہو گئے، تو مدینہ منورہ تھا، روزہ اقدس پہ عرض کیا کہ یا رسول اللہ کچھ توجہ فرمائیے. تو آپ صلی اللہ علیہ وسلم کی طرف سے ارشاد ہوا، अल्लाह ताला ने दवाइयों की दुकानें खोल रखी है। कहते फिर मुझे दवाइयों की कदर आ गई। और वाकई हजरत डॉक्टर की ऐसी बात मानते जैसे अमीर की बात मानते हैं, बिल्कुल हर चीज की। हाँ जी, उसकी वजह ये कि हजरत अल्लाह का हुक्म समझ कर उस पर अमल कर रहे थे। यही असल में अंबिया का तरीका है कि मतलब असबाब से इनकार ना हो लेकिन असबाब से होने का यकीन ना हो। यकीन तो नहीं है। अब मिसाल के तौर पर आप बादशाह के पास चले जाएं और बादशाह जो है ना मतलब ये कि आपको फलां किसी और की तरफ भेज दे कि जाओ उसके पास चले जाओ और उसको कह दे इसका काम कर दो, तो किसने काम किया? तो बादशाह ने किया। लेकिन भेजा आपको किस तरफ? आप कहें नहीं नहीं ये जो इसके साथ भेजा असल में यही तो, फिर आइंदा उसी के साथ। अब उससे अल्लाह बादशाह जो है ना हुक्म वापस ले लेगा, अब उसकी बात ना मानो, फिर करे ना जाए ना उनके पास। फिर सारे मतलब वो क्या भाई अब हुक्म नहीं है, अब मैं क्या करूं? हुक्म नहीं है। इय्याका नअबुदु व इय्याका नस्तईन, इसका असल मफहूम समझना हो तो इस तरह है कि जैसे कोई आदमी किसी को बिठा दे कि भाई जितने भी आए उसको एक एक पैकेट इफ्तारी का दे दिया करो। अब एक आदमी उसे कहता है कि हजरत मेरा आयल ज़्यादा है, एक पैकेट से गुजारा नहीं होता, मुझे दो पैकेट दे दें। तो उसको कहता भाई मैं तो आपको 1,000 दे सकता हूँ, लेकिन ये साहब जिसने मुझे बिठाया है उनसे पूछो, अगर मुझे 1,000 का कह दें मैं आपको, मुझे क्या? अगर वो आपको 1,000 देना चाहते हैं तो मुझे क्या, मैं आपको 1,000 दे दूंगा। यही या कहना बदो या कहना सही है कि मांगना अल्लाह पाक से और इबादत उसी की करनी है। हाँ, जिससे भी दिलवा दे ये फिर उसका काम है, जिससे भी दिलवा दे, काम तो उसी ने करना है। अच्छा, और अगर हम हाँ याद है ऐसे कमाल नहीं हो सकता, क्योंकि अगर कोई दूसरा इन सिफात कामिल के साथ बगैर कमी ज्यादती के साबित हो जाए तो वह गैर न होगा। इसलिए कि अन्नल गैरैनि मुतमायज़ानि वला तमाज़ु थम्मा, क्योंकि वह गैर एक दूसरे से मुतमीज़ होते और यहाँ कोई तमीज़ जुदाई बाकी नहीं रही। मतलब यह कि जो सिफात इनके वही सिफात उनके भी हो तो फिर गैर नहीं हुआ ना, क्योंकि इसके लिए तमीज गैर तब होगा जब कुछ चीजों में फर्क हो। तो अल्लाह वो है जो यूं कह सकते हैं इसमें कोई नक्स न हो और सब कुछ खूबियां उसी में हो, सब चीजें सब काम वही करे। तो ये जो है ना वो क्या है असल है। तो वो मतलब अगर आप किसी और को मानते हैं तो उसका मतलब है कि यही से तो शिर्क शुरू हो जाता है ना, कि आप उसको उसको जब शरीक समझते हैं तो फिर आपने आप उस तरफ चले गए। और अगर हम गैरियत का इस्बात तमीज़ के इस्बात के साथ करें तो उसका नक्स लाजम आता है जो लुहियत मौबीद, क्योंकि उसके साथ शिरकत हो जाएगी तो मतलब यानी कि वो तमाम काम तो उसके नहीं हुए ना, कोई और भी तो कर रहा है तो नक्स हो गया ना, क्योंकि कोई और भी काम कर रहा है तो उसका मतलब है सिर्फ वही तो नहीं है। अच्छा, उस तरह अगर तमाम नकाय से दूर न गए तो भी नक्स लाजम रहता है, और अगर तमाम अशा उसके मोहताज ना हो तो इनके लिए किस तरह इबादत का मुस्तहक हुआ, और अगर अशा में से किसी शे का या कामों में से किसी काम में भी किसी का मोहताज हो तो नाकस होगा। उस तरह अगर नफ़ा नुकसान पहुंचाने वाले ना हो तो तमाम अशा किस तरह उनके मोहताज होंगी और इबादत का मुस्तहक कैसे ठहरेगा, और कोई उसकी इजाद के बगैर किसी शे को ज़र्र और नफ़ा पहुँचा सकते हो तो बेकार होगा और इबादत का मुस्तहक नहीं रहेगा। बस इन सिफात कामिला का जामिया सिर्फ एक अल्लाह जल्ल शानू को समझना है जिसका कोई शरीक नहीं है इस मसले में, उसका कोई शरीक, क्योंकि इस तरह कोई और नहीं है, इस तरह कोई और नहीं, वो नहीं कोई उस वाहिदुल कहार के अलावा इबादत का मुस्तहिक है। अब सवाल, इन सिफात का इम्तियाज जिस तरह बयान किया गया अगरचे वो नक्स को मुस्तलजम है जो हलूयत और महबूदियत के منافی ہے، لیکن ہو سکتا ہے کہ وہ غیر کچھ دوسری صفات رکھتا ہو جو امتیاز کا باعث ہو، اور کوئی نقص بھی لازم نہیں، اگرچہ ہم نہیں جانتے کہ وہ صفات کیا ہیں. یہ منطقی سوال منطقی سوال قائم کیا گیا. جواب، وہ صفات بھی دو حال سے خالی نہیں ہوں گے، یا تو صفات کامل ہوں گی یا صفات ناقص ہوں گی. ہر صورت میں وہی مذکور بالا محضور جس سے بچے جائے لازم، اگرچہ ہم ان صفات کو خصوصیت کے ساتھ نہیں جانتے کہ کیا ہے، لیکن اس کے اندر معلوم ہے کہ وہ کمال و نقص کے دائرے سے خارج نہیں ہے، اور ہر صورت میں نقص دامنگیر ہے جیسے کہ بیان کیا گیا. مطلب یہ ہے کہ اس کے لیے جب ہم، چونکہ ہم نے سارے صفات کو مان لیا کہ وہی سارے صفات کامل ان کے پاس ہے، تو اگر کسی اور کے ساتھ ہو تو پھر وہی والی بات ہوگی اس کے ساتھ، یعنی وہ یعنی اکیلے عبادت کا وہ نہیں ہوگا، اجی وہ جو ہے نا وہ اکیلے کامل نہیں ہوگا. اور دوسری دلیل حق سبحانہ تعالیٰ کی سوا معبودیت کی عدم استحقاق کی ہے کہ وہ اللہ تعالیٰ ہر جگہ اور ہر وقت تمام ضروریات وجودی طواب وجودی اشیاء میں کافی ہے، اور اس سبحانوں کے سوا تمام اشیاء کا نفع نقصان بھی وابستہ ہے، اور دوسرا محض بیکار اللہ حاصل ہے، اور شاہ کو بھی اس کی طرف کوئی احتاج نہیں. پھر عبادت کا استحقاق اس لیے کیسے ہو سکتا ہے، اور شاید سے کسی کے لیے ذات خضوع ان کے ساری کے ساتھ پیش آئیں گی. کفار بد کردار غیر حق سبحانہ تعالیٰ کی بات کرتے ہیں، اور اپنے ہاتھوں کے تراشے ہوئے بتوں کو اپنا معبود بناتے ہیں. اپنے اس فاسد زوم کی بنا پر کہ یہ بت حق سبحانہ تعالیٰ کے حضور ہماری سفارش کریں گے، اور ہم کو ان کے توسل سے حضرت حق سبحانہ تعالیٰ کا تقرب حاصل ہوگا. اصل میں تجلی والا باب نہیں پڑھا نا، ظاہر مطلب تو جب تک وہ نہیں پڑھیں گے تو اس کی بات سمجھ میں نہیں آئے گی. اس میں یہ والی بات ہے کہ نوٹیفیکیشن ہو کہ فلاں چیز میں اس کے ساتھ اٹیچ کر رہا ہوں. مثلا حضرت شاہ اسماعیل شاہ رحمت نے مثال دی کہ اگر کوئی بادشاہ یہ اعلان کر دے کہ فلاں وقت میں میں آئینے میں سب کو نظر آؤں گا، تو فلاں وقت میں جو نظر آئے گا کوئی وہ میں ہی ہوں گا، اور اس وقت وہ جو کہے تو وہ میرا ہی کہنا ہوگا. میرے خیال میں آئینے والی بات تو لوگوں کو سمجھ میں نہیں آئی آسانی سے، آج کل تو ٹیلی ویژن کا زمانہ ہے. اب اگر کوئی آدمی مطلب کوئی بادشاہ اناؤنس کر لے کہ 8:16 پر میں ٹیلی ویژن پر آؤں گا، ہاں جی، اور اس وقت جو میں انسٹرکشن دوں گا سارے سب کو اس کا انسٹرکشن ماننا پڑے گا کیونکہ وہ میرا حکم ہوگا. وہ کئی جگہوں پہ آ سکتا ہے، مطلب ظاہر ٹیلی ویژن تو آپ کو پتہ ہے ہر جگہ وہ آ سکتا ہے. اب اس وقت یہ جو نوٹیفیکیشن ہوا، اب اس وقت وہ اس کے ساتھ مل گیا، یعنی اب جو ہے نا وہ اس کی گویا کی تجلی بن گئی. مطلب یہ ہے کہ اب اس کی طرف اشارہ اس بادشاہ کی طرف اشارہ ہوگا، اس کو حکم ماننا بادشاہ کا حکم ماننا ہوگا. تو اس قسم کے جو ہے نا وہ شرکت نہیں ہے، وہ شریک نہیں ہے. سمجھ میں آئے گی بات، وہ شرک نہیں ہے. خانہ کعبہ ایسا ہے، اس کو سجدہ کرنا شرک نہیں ہے، اس کو سجدہ کرنا شرک نہیں ہے، کیونکہ اللہ تعالیٰ نے خود فرمایا. یعنی اس میں کوئی جس کو کہتا ہے نا یعنی سچے کی خبر ہو، سچے کی خبر ہو اس کے ساتھ اس پر آپ عمل کر رہے ہیں. تو آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا فولو وجو کم شطر المسجد الحرام، قرآن پاک میں آ گیا. آپ صلی اللہ علیہ وسلم نے فرمایا قرآن ہے، قرآن اللہ کا کلام ہے، اللہ کے کلام میں آ گیا کہ حرام کی طرف اس کی طرف رخ کر لو. ہاں جی، تو اب یہ جو ہے نا مطلب یہ والی بات سمجھ میں آ گئی کہ اب اس کی طرف رخ کرنا یا اس کی طرف سجدہ کرنا یہ شرک نہیں ہے. یہ شرک نہیں ہے، اور اگر اس کے ساتھ یہ چیز اٹیچ نہ ہو تو پھر شرک ہوگا. بیت المقدس کی طرف اشارہ تھا، اب اٹھا دیا گیا. اب بیت المقدس کی طرف رخ کریں گے تو نماز ہوگی، تو بس اصل تو ادھر نہیں تھا نا، اصل تو اللہ کا حکم تھا، اصل تو اللہ تعالیٰ کا حکم تھا. تو اب یہ جو بات ہے، مطلب یہ جو یعنی تجلی والی بات، یہ جب سمجھ میں آ جاتی ہے تو ذرا تھوڑا سا پھر مفتی صاحب وہ آیت کریم تلاوت کر لے، ذالک و من یعظم شاء اللہ سے پہلے والی آیت، من یشرک باللہ मतलब क्या मिन समय है, उसमें आते हैं ना, तो हत्फ हत्फ मिन समय, उसमें आते हैं ना कि आयत करीमा इस तरह है कि वो ऐसा है इस जालिम चीज से फायदा उठाए। आज सही, ये भी तो हमारे साथ पड़ा हुआ है ना। नहीं उस वो तो है, लेकिन इससे पहले वाला मिल गया जी। ये है जनाब, वमई युश्रिक बिल्लाए फक अन्नम खर्र मिन समाए फतख्तफु तैरो औ तहवी बिर्री हो फी मकान सहीक। यानी किसी ने अगर शिर्क किया तो ऐसे जैसे कि आसमान से गिरा और किसी परिंदे ने उसको उचक लिया, और या फिर किसी गहरे वादी में गिरकर पाश पाश हो गया। तो अब शिर्क की ज़बरदस्त मतलब मजम्मत है, ज़बरदस्त मजम्मत है। लेकिन इसके फौरन बाद फरमाते ज़ालिक, और ऐसा ही वो मैं आज़म शाह फैन मिन तक़वल क़ुलूब, और जो शाह की तज़ीम करते हैं वो उनके दिलों की तकवा की वजह से। अब देख ले शिर्क की इस मजम्मत के बाद शाह की तज़ीम की बात, ये बात इंडिकेट करती है कि ऐन मुमकिन है कि बाज लोग अपने बेवकूफ़ी की वजह से शायर अल्लाह के ताजीम को शिर्क करार देने लगे। तो उसको इससे इलाहदा किया गया कि नहीं, शायर अल्लाह की ताजीम शिर्क नहीं है, वो तो दिलों की तकवा की वजह से, उस पर तजल्ली है वाला आयतुल्लाह है, शायर अल्लाह मतलब उसके जन्म मतलब अल्लाह पाक के एक शान उससे जाहिर हो रही है। तो उसका जो है ना मतलब वो चूंकि उसके साथ अमर भी है, लिहाजा मतलब ये कि वो शिर्क नहीं है। तो यहाँ ये वाली बात है कि जो यानी शिर्क है वो उस सूरत में है जिस वक्त अपनी तरफ से, जैसे बुत लोग बनाते थे और कहते अपनी देखे नहीं हमारे हमारे सिफारिश करें, चूंकि अल्लाह पाक ने नहीं फरमाया कि ये मेरे सिफारिश कर सकते हैं, लिहाजा कोई भी इसके साथ अटैच नहीं कर सकता। लेकिन हाफिजों के बारे में है, हाफिज अपने जो मतलब उसके 10 लोग की शिफात करेंगे, हाँ इस तरीके से, और बहुत सारे अंबिया तो करेंगे ही। आप अल्लाह अकबर अल्लाह अकबर, अल्लाह अकबर अल्लाह अकबर, أشهد أن لا إله إلا الله، أشهد أن لا إله إلا الله، أشهد أن محمدا رسول الله، أشهد أن محمدا رسول الله. الله أكبر الله أكبر لا إله إلا الله اللهم صل على سيدنا مولانا محمد رسول الله لا تخلف الميعاد لا إله إلا الله لا إله إلا الله। ये ज़रा अभी हज़रत मुफ्ती अज़र मुजद्दद साहब के मक्तूब शरीफ तो सुन लिया ना ला इलाहा इल्लल्लाह के बारे में, तो उसी तरीके से ही ला इलाहा से अपने तमाम चीज़ों से जो ना वो अमराधों से तमाम चीज़ों से अपने दिल को फारिग करना है, और इल्लल्लाह में सिर्फ अल्लाह पाक की तरफ अपने दिल को मुतवज्जे करना है। لا إله إلا الله، 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 محمد رسول الله، اللهم صل على سيدنا محمد. آخر میں جب ہم محمد رسول اللہ کہتے ہیں تو گویا کہ ہم کہتے ہیں محمد رسول اللہ صلی اللہ علیہ وسلم کے طریقے پر، یعنی کیسے ہم اپنے دل کو موڑیں گے اللہ کی طرف سے، چیزوں کی طرف سے اللہ کی طرف موڑیں گے محمد صلی اللہ علیہ وسلم کے طریقے پر، بولے ہمارے پاس طریقہ یہی ہے، ٹھیک ہے نا. اب ہم لا الہ الا ہو کا ذکر جو کریں گے اس میں گویا کہ تمام چیزوں سے اپنا رخ اس کی طرف مڑنا ہے، وہ اس میں تصور کرنا ہے اللہ کا، ٹھیک ہے نا. اس لا الہ الا ہو، 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 اللہم صلی اللہ سیدنا مولانا. حق 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 اللهم صل على سيدنا مولانا محمد وبارك وسلم. اب چونکہ مکتوبات شریف کا درس ہوا ہے تو حضرت کے طریقے کے مطابق انشاءاللہ ہم مراقبہ کریں گے اسم ذات کا کہ اللہ جل شانہ ہمارے دل اللہ لگ کر رہے اور اللہ پاک ہمیں محبت کے ساتھ دیکھ رہے ہیں. اللہ الحمد للہ رب العالمین الصلاۃ والسلام. حضرت شاہ ولی اللہ رحمۃ اللہ علیہ نے فرمایا تھا کہ مجھے جو جو چیزیں ملی ہیں وہ درود شریف کی برکت سے ملی کہ میں درود شریف پڑھا کرتا. ہاں جی درود شریف بہت بڑی دولت ہے تو اس کو بھی انشاءاللہ ہم اپنا حصہ بناتے ہیں. اللهم صل على محمد وعلى ازواجه وذريته كما صليت على ال ابراهيم وبارك على محمد وعلى ازواجه وذريته كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد النبي وازواج امهات المؤمنين وذريته وال بيته كما صليت على ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم ترحم على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم تحنن على محمد وعلى ال محمد كما تحننت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم سلم على محمد وعلى ال محمد كما سلمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد وبارك وسلم على محمد وعلى ال محمد وارحم محمد وعلى محمد كما صليت وباركت وترحمت على ابراهيم وعلى ال ابراهيم في العالمين انك حميد مجيد. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما ترحمت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد عبدك ورسولك كما صليت على ال ابراهيم وبارك على محمد وعلى ال محمد كما باركت على ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد النبی الامی و علی محمد کما صلی تعالی ابراہیم و بارک علی محمد النبی الامی کما بارک تعالی ابراہیم انک حمید مجید. اللهم صل علی محمد النبی محمد عبدک و رسولک النبی الامی و علی محمد. اللهم صل علی محمد و علی محمد صلاة تكون لك رضا و له جزاء و له حق ادا و آت الوسیلۃ و الفضیلۃ المقال محمد الذی واتا و جن ما هو اهله وجه افضل ما جازيت نبي قومه ورسول امته وصلى على جميع اخواني من النبيين والصالحين يا ارحم الراحمين. اللهم صل على محمد النبي الامي وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم وبارك على محمد النبي الامي وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم صل على محمد وعلى ال بيت كما صليت على ابراهيم انك حميد مجيد. اللهم صل علينا اللهم بارك على محمد وعلى ال بيتك كما باركت على ابراهيم انك حميد مجيد. اللهم بارك علينا صلاه الله وسلامه المؤمنين على محمد النبي الامي. اللهم اجعل صلواتك ورحمتك وبركاتك على محمد وعلى ال محمد كما جعلت على ال ابراهيم انك حميد مجيد. وبارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. وصلى الله على النبي الامي. التحيات لله الصلوات الطيبات السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. التحيات الطيبات الصلوات لله السلام عليك ايها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. التحيات لله الطيبات الصلوات لله السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. التحيات المباركات الصلوات الطيبات لله السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. بسم الله بالله التحيات لله الصلوات الطيبات السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. أسأل الله الجنة أعوذ بالله من النار. التحيات لله زكاة الله زيد طيبات الصلوات لله السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. أشهد أن لا إله إلا الله وأشهد أن محمدا عبده ورسوله. بسم الله بالله خير أسماء التحيات الطيبات الصلوات لله. أشهد أن لا إله إلا الله وأشهد أن وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. أرسل بالحق بشيرا ونذيرا والنصائح تأتي الله عليه بها. السلام عليك أيها النبي ورحمة الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اللهم اغفر لوالدنا. التحيات الطيبات الصلوات الملك لله السلام عليك ايها النبي ورحمه الله وبركاته. بسم الله التحيات لله صلوات الله سلامات الله السلام على النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. شهد الله لله شهد ان محمد رسول الله. التحيات الطيبات الصلوات زكاه الله اشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمد وحده لا شريك وان محمد عبده ورسوله. السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات الطيبات الصلوات زكاه الله اشهد ان لا اله الا الله واشهد ان محمد عبده ورسوله. السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات والصلوات لله السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. التحيات لله الصلوات الطيبات السلام عليك ايها النبي ورحمه الله. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا عبده ورسوله. التحيات والبركات والصلوات الطيبات لله السلام عليك ايها النبي ورحمه الله وبركاته. السلام علينا وعلى عباد الله الصالحين. اشهد ان لا اله الا الله واشهد ان محمدا رسول الله. بسم الله والسلام على رسول الله. اللهم صل على محمد وعلى ال محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم بارك على محمد وعلى ال محمد كما باركت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد. اللهم ربنا اتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار. اللهم لك الصلوات ونسك مماتي. اللهم مماتي وليك مابي وليك ربي التراسي. اللهم اني اسالك من خير ما تجيب الرياح. اللهم جل نوازم شكرك واكسر ذكرك واتبع نسيتك واحفظ وصيتك. اللهم ان قلوبنا ونواسنا وجوارحنا بيدك لم تملكنا من الشان فاذا فعلت ذلك فنافكن انت ولينا وهدنا الى سواء السبيل. اللهم اجعل حبك احب الاشياء الي واجعل خشيتك اخفى الافشاء من عندي وقت عني حاجاتي في الدنيا بلقاء بشوقي والى لقائك. واذا اقررت اعينها على الدنيا من دنياهم فاقرر عن عيني من عبادك. اللهم اني اسالك الصحه والعافيه والعفه والامانه والسنه للخلق والخلد للخلق والرضا بالقدر. اللهم لك الحمد والشكر ولك المن والفضل. اللهم اني اسالك التوفيق لمحابك من المال وصدق التوكل عليك وحسن الظن بك. اللهم افتح مسامع قلبي لذكرك وارزقني طاعتك وطاعه رسولك وعملا بكتابك. اللهم اجعلني اخشاك كاني اراك ابدا حتى القاك واسد بتقواك ولا تشغلني بمعصيتك. اللهم التب في تيسير كل عسير فان تيسير كل عسير عليك يسير واسر كل سوء والمعافاه في الدنيا والاخره. اللهم اعف عني فانك عفو كريم. اللهم طهر قلبي من النفاق وعملي من الرياء ولساني من الكذب وعيني من الخيانه فانك تعلم خيانه العيون وما تخفي الصدور. اللهم ارزقني عينين طالتين تسقيان القلب بظروف الدمع من دمع من خشيتك قبل ان تكون من تكون الدموع دما والراس جمره. اللهم عافني في قدرتك وادخلني في رحمتك واجزلني في طاعتك واختمني بخير عملي وجل ثوابه الجنه. اللهم فارج الهم وكاشف الغم مجيب دعوه المستجيرين الرحمن الرحيم. ورحيم أنت ترحمني فارحمني برحمة أنت تغنيني بها رحمة من سواك رحمة من سواك. اللهم إني أسألك من فجات الخير وأعوذ بك من فجات الشر. اللهم أنت السلام عليك السلام وإليك أعود السلام. أسألك ذي الجلال والإكرام أن تستجيب لنا دعوتنا وأن تأخذ لنا أمر رغبتنا وأن تغني عمن أغنيته وخرنا عنا من خلقك. اللهم اغفر لي واختر لي. اللهم أرزقني بقضائك وبارك لي فيما قدر لي حتى لا أحب ما تعجل ما أخرت ولا تأخر ما أجلت ولا أحب تعجيل ما أخرت ولا تأخير ما أجلت. اللهم لا يشاء إلا عيش الآخرة. اللهم أهيني مسكينا وأمتني مسكينا وأشرني في زمرة المساكين. اللهم صل على سيدنا مولانا محمد. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم وصلى الله.